अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा अपराध अनुसन्धानका लागि प्रहरीको साइकल गस्ती प्रभावकारी बन्दै सडक निर्माणको जिम्मा पाएको ठेकेदारले ठेक्का होल गर्ने तर काम नगर्ने प्रवृत्ति बढ्यो।
हरित सडक सुरु भएको 19 वर्षपछि हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्यो। डडेलधुराका किसान मौरी पालन व्यवसायतर्फ आकर्षित।
र नेपालगञ्जमा जारी भाइराजा स्मृति क्रिकेटमा युनाइटेड भिजनको विजयी सुरुवात।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01 55 34 63
र 98 011 34 673।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा घर घरमा प्रहरीको साइकल गस्ती प्रभावकारी बन्दै गरेको प्रसङ्ग अन्नपूर्ण पोस्टबाट लिएका छौं। अपरिचित नम्बरबाट फोन आयो। प्रहरी निरीक्षक राजन गौतमले फोन उठाउनुभयो। एउटी छात्राले आफन्तबाट यौन दुर्व्यवहार भएको भन्दै प्रहरीसँग सहयोग माग्नुभयो। गौतमले सोध्नुभयो, मेरो नम्बर कसरी पाउनुभयो? छात्राले जवाफ दिन, अस्ति तपाईँले पठाउनुभएका पुलिस दाईले दिनुभएको तत्काल महिला प्रहरी पठाएर गौतमले उहाँको समस्या समाधान गराउनुभयो। गम्भीर अपराधका उजुरी समेत गर्न डराउने नेपालगञ्ज र वरपरका बासिन्दा अहिले सोझै प्रहरी प्रमुखलाई फोन गरी आफ्ना समस्या बताउन थालेका छन्। दुई महिना यता नेपालगञ्ज वडा प्रहरी कार्यालयले थालेको घर दैलो साइकल गस्तीका कारण अहिले प्रहरीको सहयोग लिन सर्वसाधारणहरू हिचकिचाउँदैनन्। घर दैलो अभियानअन्तर्गत प्रहरी गाउँ गाउँ पुग्छन्, साइकल गस्ती गर्दै पुगिरहेका छन्, घर घर जान्छन्, परिवारका सबैसँग भेटघाट र भलाकुसारी समेत गर्छन्, सन्चो बिसन्चो सोध्छन्। वडा प्रहरी कार्यालयले दैनिक 6 प्रहरी साइकल गस्तीमा पठाउने गरेको छ। गजेन्द्र बोहराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
डोल्पा 3-3 दावा तेन्जन 7 हिँडेर बल्ल बल्ल जाजरकोट र रुकुमको सीमा त्रिवेणी आइपुग्नुहुन्छ। उहाँलाई यहाँबाट मोटर चढेर जाजरकोटका बजार आउलासम्म पुग्नु बोकेको जम्बु सिम्बु बजारमा बेच्नुहुन्छ। तर त्रिवेणीसम्म आइपुग्दा पैदलमा फोकै फोका भएका छन्। शरीर शिथिल भइसक्यो, उनलाई चिन्ता थपिएको छ। जम्बु बेचेर कसरी 3 फर्कने, दाल झान्न उपयोगी हुने उच्च हिमाली भेगमा पाइने जडीबुटीको पात जम्बुका व्यापारी हुने दावा, यातायात सुविधा नहुँदा डोल्पाका छारका भोट सिमेन्ट भोट ढोल लगाए दर्जनौ विकेट बस्तीका बासिन्दाको जनजीवन कष्टकर छ। आयोडिन युक्त नुन प्रति किलो 150 र मोटो चामल प्रति किलो 400 रुपैयाँ र सरकारले भेरी करिडोर सहायक राजमार्गको निर्माणलाई प्राथमिकता नहिँदा जाजरकोट र डोल्पाका विकट बस्तीमा बासिन्दा यातायात पहुँच बाहिर रहन बाध्य भएका छन्। मोटर चढ्न 7 पैदल भन्ने शीर्षकमा भीम बहादुर सिंहले यो खबर लेख्नु भएको छ।
यसैबीच सिमकोटमा सडक पुगेको प्रसङ्ग छ। हरित सडक सुरु भएको 19 वर्षपछि ट्र्याक ओपनिङ सहित ट्र्याक्स पुगेपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्चालनमा समाहित भएको छ। आर्थिक वर्ष 2053-54 सुरु भएको हिल्सा सिमकोट मोटर बाटोको चिया छहरा सडकको काम पुरा नभएकोले सल्ली खोलासम्म हिल्सा सिमकोट र सल्लीदेखि लिमी लाप्चा हुँदै हिजो सिमकोटमा ट्र्याक्स पुगेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख विजय कुमार थापाले बताउनुभयो। नियमित रूपमा गाडी चल्न 1 लाग्ने बताउँदै आयोजना प्रमुख थापाले भन्नुभयो, लामो समयदेखिको प्रयास सम्पन्न भएको छ। हिजो ट्र्याक खोल्दै ट्र्याक्स र एक्साभेटर सिमकोटमा पुगेपछि हुम्ला चिनको सीमाबाट सडक सञ्जालमा जोडिएको छ। अन्नपूर्ण पोस्टमा नवराज महताराले खबर लेख्नु भएको छ।
प्युठानको ओखरकोट बासीले विकास निर्माणमा सधैँ सरकारकै मुख ताक्नुपर्ने सोच बदल्दै खहरेको गर्तङ खोलामा आफैले पक्की पुल निर्माण गर्नुभएको छ। गर्दङ खोला वारपार गर्न पुल नहुँदा स्थानीयले वर्षौंदेखि शास्ति खेप्दै आएका थिए। पुल निर्माण गरिदेऊ भन्दै बारम्बार जिल्ला विकास समिति धाएका उनीहरूले माग जीविसले नसुनेपछि आफैले जनसभी सहभागितामा खोलामा पक्की पुल निर्माण गरेका हुन्। पुल निर्माणपछि ओखरकोट 1, 2, र 9 नम्बर ओडाका ओखरकोट सहित बादीकोट बाङ्गे मरोट र चुजाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँले बनाए पक्की पुल भन्ने शीर्षकमा केशर रोकाले अन्नपूर्णमा यो खबर लेख्नु भएको छ।
नेपालगंज गुलरिया सडक अन्तर्गत मानखोला पुल संरक्षणका लागि सडक डिभिजन कार्यालय नेपालगंजले आर्थिक वर्ष 2070-71 टेन्डर आह्वान गर्यो। दर्जन कम्पनीले टेन्डर दर्ता गरे। दर रेट घटाघट आधारमा श्री एलबी कन्स्ट्रक्सन कैलालीले उक्त योजना निर्माणको ठेक्का पायो। 2071 जेठ 6 सम्झौता गरेको कम्पनीले 2071 असार 15 सक्ने गरी करार गरेको थियो, तर हालसम्म योजना सुरु नै भएको छैन। 29,65,138 रुपियाँमा ठेक्का कबल गरेको कम्पनीले 2.5 वर्ष बित्दा समेत काम सम्पन्न नगरेपछि मानखोला पुल जोखिममा पर्दै आएको छ। सडक डिभिजनले निर्माण कम्पनीलाई ताकेता गरेको बताउँदै आएको छ। ठेकेदारले भने सम्पर्कमा रहेका छैनन्। ठेक्का होल्ड गर्ने काम नगर्ने प्रवृत्ति बढेको छ। पेस्की र अग्रिम भुक्तानी बापत 30% लिएर ठेकेदार सम्पर्कविहीन हुने गरेका छन्। अधिकांश ठेकेदारहरूको राजनीतिक दलका नेताहरूसँग निकट सम्बन्ध हुने भएकाले कारवाहीमा समस्या हुने गरेको खबर कृष्ण प्रसाद गौतमले कान्तिपुरमा लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयको तयारी।
यो भन्दा अगाडि हामीले फोटोसहितको मतदाता नामावली अध्यावधिक दाय विरोधको कार्यक्रम सम्पन्न गर्यौँ। पहिला निकायमा भएका मतदान केन्द्रहरूको अवस्थाहरूलाई के कसो छ भनेर गाविस र नगरपालिकाबाट माग गरिरहेको अवस्था छ,
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकस का आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकस का स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकन द्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98-585-877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक। सम्पर्क नम्बर 081-520-615।
टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता 2073।
यही फागुन 26 गते बिहिबारदेखि चैत्र 4 गतेसम्म ए डिभिजनका क्लबहरु अन्तर्राष्ट्रिय खेलाडी सहित नेपालगञ्ज रंगशालामा हुँदैछ।
सहभागी टिमहरु मणाङ वर्षाङदी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी एपीएफ क्लब, सुदूरपश्चिम 11, नेपालगञ्ज 11, दिल्ली युनाइटेड र रूपन्देही 11। खेल हुने समय दिउँसो ठिक 1 बजे। अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहितको ए डिभिजन क्लबका खेलहरु हेर्न दिनदिनै रंगशाला जाउँ। खेल हुने समय दिउँसो ठिक 1 बजे।
टिकट दर रु 100 र 200 मात्र। आयोजक बाँकी जिल्ला फुटबल संघ।
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसारएफएम.ओआरजी.एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय निर्वाचन आउन अब 71 दिन बाँकी रहेको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता पनि जारी गरिसकेको छ। दलहरू पनि चुनावी तयारीमा व्यस्त छन्। वैशाख 31 गते हुने निर्वाचनलाई सफल बनाउन भइरहेको तयारीका विषयमा कुराकानी गर्दै नेपालगञ्ज स्थित क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी वसन्त राज अधिकारी।
निर्वाचन आयोगको निर्देशन अनुसार दर्ता भएका दलहरू र निर्वाचन आयोगको सूची अनुसारका हामीले जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई अध्यावधिक गर्ने, त्यसलाई दल दर्ता तथा अध्यावधिक भनौँ अपडेट गर्ने चाहिँ 26 वटा दलहरू हामीले अपडेट गरेको अवस्था।
कसरी कार्यालयले चाहिँ कामहरू अगाडि बढाइरहेको छ त?
योभन्दा अगाडि हामीले फोटोसहितको मतदाता नामावली अध्यावधिक दाय विरोधको कार्यक्रम सम्पन्न गऱ्यौँ। दल दर्ता र अध्यावधिकको काम चाहिँ हामीले चाहिँ गऱ्यौँ। निर्वाचन गर्ने कार्यक्रम घोषणा भएपछि र मतदाता नामावली एन 2073 लागू भयो, कार्यान्वयन भएपछि हाम्रो नयाँ चाहिँ दर्ता चाहिँ प्रक्रिया चाहिँ बन्द भयो, किन ऐनमै यो व्यवस्था थियो। र हामीले त्यसपछि लगत्तै निर्वाचन आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रम भनेर हामीलाई त्यसको प्रस्तावित मस्यौदा पठाएको छ। पहिला निकायमा भएका मतदान केन्द्रहरूको अवस्थाहरूलाई के कसो छ भनेर गाविस र नगरपालिकाबाट माग गरिरहेको अवस्था छ।
निर्वाचन आयोगले चाहिँ आचार संहिताहरू चाहिँ बनाएको छ। बाँकी जिल्लामा के छ कार्यान्वयनको अवस्थामा, कसरी तपाईँहरू यसलाई योजनाबद्ध रूपमा गरिराख्नु भएको छ?
यो हाम्रो 18 गते चाहिँ निर्वाचन आयोगले निर्वाचन आचार संहिता घोषणा गर्यो। यसमा चाहिँ निर्वाचन आचार संहिता 2072 र यसको चाहिँ के भने 2073 चाहिँ स्थानीय निकायको सन्दर्भमा केही थप भएका कुराहरू पनि छन्। र यसमा खास गरी चाहिँ 3 वटा पक्षलाई, राजनीतिक दल, उम्मेदवार र चाहिँ के भने कर्मचारीहरूलाई यो विशेष रूपमा लागू हुन्छ। र चाहिँ के भनेपछि अब उच्च स्तरका मन्त्रीहरूदेखि लिएर मन्त्रीहरू गाउँ गाउँमा गएर चुनाव चाहिँ प्रचारमा चाहिँ राज्यको स्रोत साधन खर्च चाहिँ नगर्ने, चाहे कर्मचारीको सरुवा बढुवाहरू चाहिँ नगर्ने कुराहरू छन् भने बाँकी जिल्लामा हिजो मात्र एउटा उजुरी प्राप्त भएको छ र त्यो चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत चाहिँ माथिबाटकै चाहिँ निर्देशनमा कर्मचारीहरू भर्ना गरिरहेको अवस्था छ भन्ने कुरा चाहिँ लिखित रूपमा आएको हामीले निर्वाचन आयोगमा पठाएका छौँ।
तर अहिलेसम्मको अघिल्ला निर्वाचनहरूमा पनि जुन यो उम्मेदवारदेखि लिएर अन्य व्यक्तिहरूले पनि धेरै किसिमका आचार संहिताहरू उल्लङ्घन गर्नुभएको छ, तर उहाँहरूलाई तपाईँहरूले चाहिँ कारवाही नगरेको अवस्था चाहिँ अहिलेको अवस्थामा देखिन्छ। र अघिल्ला वर्षहरूमा पनि यो चुनावी माहौलको हेर्दा चाहिँ त्यो अवस्था देखि के छ त? यो
कस्तो छ भने निर्वाचन आचार संहिता त अब सबैलाई के भन्ने निर्वाचनमा प्रत्यक्ष परोक्ष असर पुग्ने खालका सबै पक्षहरूलाई यो चाहिँ के भने निजी र चाहिँ गैर सरकारी संस्थाहरू समेत र विभिन्न सरकारी अर्धसरकारी सबै क्षेत्रका पक्षहरूलाई लागू हुन्छ। र त्यस सम्बन्धमा आएको आयोगबाटै केन्द्रबाटै यसको चाहिँ हामीले चाहिँ विवरणहरू यहाँबाट सङ्कलन गर्ने अनुगमन गर्ने हामीलाई अधिकार छ। अनुगमन गर्ने चाहिँ गृह मन्त्रालयबाट र क्षेत्रीय प्रशासन कार्यालय क्षेत्रीय प्रशासकज्यूहरूलाई र चाहिँ के क्षेत्रीय जिल्ला चाहिँ निर्वाचन कार्यालयहरूलाई यसको अनुगमन गर्ने चाहिँ दिएको छ। र हामीले विगतका हाम्रो 70 को चुनावबाट पनि हामीले सिकेर त्यस अनुसार पनि हामीले केही नयाँ पाठ सिक्दै अगाडि बढ्ने हाम्रो योजना रहेको छ र कामहरू पनि भइरहेको छ।
बढीभन्दा बढी समन्वय गर्नु पर्ने हुन्छ समाचार माध्यमदेखि लिएर सुरक्षा निकायका अधिकारी सुरक्षा निकायहरूसँग। यसमा चाहिँ तपाईँको कार्यालयले कसरी गरिरहेको छ?
150 को हाराहारीमा कार्यालय छन्। अहिले पनि हामीले नाम नामेसी विवरणहरूसहितको चाहिँ आज मात्रै गरी हामीले पत्राचार गरिरहेका छौँ र जिल्ला स्तरीय कार्यालयबाट सो विवरणहरू सङ्कलन गरेर आयोगमा एउटा जनशक्तिको व्यवस्थापन पनि हामीले चाहिँ गरिरहेका छौँ र चाहिँ हामी प्रत्यक्ष रूपमा चाहिँ अब सञ्चार माध्यमहरू सुरक्षा निकायहरू विभिन्न सरकारी सङ्घ संस्थाहरू र विभिन्न सामुदायिक सङ्घ संस्थाहरूसँग सिधा सम्पर्कमा रहेर हामीले काम गरिरहेको अवस्था छ।
नेपालगञ्ज स्थित क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बसन्त राज अधिकारी र कमला हमाल, तपाईँको श्रीमान तपाईँलाई धेरै मिस गरिरहनु भएको छ, छोरालाई पनि खुब सम्झनुहुन्छ। मोबाइलमा उनी भन्दै थिए त्यो नर्कबाट मलाई त भगवान्ले नै बचाए जस्तो भएको छ, उहाँ पनि चाँडै आउनुहुन्छ रे त्यसो भनिदिनु भन्नुभएको छ। हिजो बिहान नेपालगञ्जको धम्बोजी स्थित एउटा चो चिया पसलमा बसेर यसरी मोबाइलमा कसैको सन्देश दिइरहेका युवक थिए कालीकोटको मालकोट गाविस छका रमेश कुमार शाही। एक कप चिया सक्दा शाही मलेसियाली जेलमा आफूसँगै बसेका धेरै साथीको सन्देश उनीहरूको परिवारसम्म पुर्याउँदै थिए। उहाँ बसेको छेउकै टेबलमा बसेको संवाददाताले तपाईँ मलेसियाबाट फर्कनु भएको हो भनेर सोद्धा उहाँको जवाब थियो, हो हजुर, मलेसियाको जेलबाट छुटेर आएको। 6 वर्ष अघि एउटा नेपाली म्यान पावर कम्पनीबाट मलेसिया पुगेको शाहीले बताउनुभयो। क्याम्पका नेपालीका लागि नेपाली दूतावासले अधिकारी फर्म भराएपछि मात्रै फिर्ती टिकटको व्यवस्था गर्न पाइन्छ। क्याम्पमा रहेकालाई प्रशासनले त्यस्तो कागजपत्र मिलाउन फोन गर्न भनिदिन्छ, तर आफूले बोलाउन चाहेको व्यक्ति मलेसियामै हुनुपर्छ। अधिकांशका आफन्त नातेदार त्यहाँ हुँदैनन्। नेपाली दूतावासका कर्मचारी पनि ती क्याम्पमा नपुग्दा आउटपास फर्म भर्न समेत नपाएर हजारौँ नेपाली क्याम्पमै अलपत्र परेको उहाँले बताउनुभयो। गजेन्द्र बोहराले अन्नपूर्णमा यो खबर लेख्नु भएको छ।
पछिल्लो समय डडेलधुराका किसान मौरी पालनतर्फ आकर्षित भएका छन्। अन्य व्यवसायभन्दा मौरी पालनबाट छोटो समयमै राम्रो आमदानी गर्न सकिने भएकाले किसान आकर्षित भएका हुन्। भौगोलिक रूपले डडेलधुराको भित्री मधेस मौरी पालनका लागि उपयुक्त भएकाले आफू यस व्यवसायतर्फ उन्मुख भएको किसानहरू बताउँछन्। फूल खेल्ने समय चिउरी तोरी फुल्ने समयमा एउटा घरबाट कम्तीमा 8-10 किलो मह काट्न सकिने, प्रति किलो 500-700 रुपियाँमा बिक्री हुने हुँदा आमदानी प्रशस्तै हुने गरेको कृषि प्राविधिक दुर्गा पन्तको भनाइ छ। वन्दना बमले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। यस्तै सुर्खेत कुनाथरी 3 का सहवीर थापा अवकाश प्राप्त भारतीय सैनिक हुनुहुन्छ। उहाँका एक छोराको कोरियामा आकर्षक तलब भत्ता छ, अर्का छोरा नेपालमै जागिरी हुनुहुन्छ। सहवीरलाई नपुग्ने केही छैन, तैपनि उहाँले व्यावसायिक बाख्रा पालन गरिरहनु भएको छ। कुनाथरी 3 कै 19 वर्षीय नन्दा परियार पनि स्थानीय जनज्योति माविमा कृषि प्राविधिक पढ्नुहुन्छ, तर उहाँले पनि बाख्रा पालनबाट व्यावसायिक बन्दै गरेको अनुभव सुनाउनुभयो। सहवीर र नन्दा मात्र होइन गाउँभरिका कृषकहरू अहिले व्यावसायिक बाख्रा पालनमा जुटेका छन्। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
हरिहरपुर 5 सिस्नेरीको सिर्जना विकको परिवार 2.5 वर्ष अघि बाढीले विस्थापित बनाएपछि गिरीघाट जङ्गलमा बसिरहेको छ। प्रस्तावित स्थानीय तह पुनः संरचना अनुसार उहाँको बसोबास बराह गाउँपालिकामा पर्छ। सरकारले आगामी वैशाख 31 गते स्थानीय तह निर्वाचनको घोषणा गरे पनि उहाँमा कुनै उत्साह छैन। पुरानो ठेगानामा कोही छैन, त्यहाँ गएर बस्न सकिने अवस्था पनि छैन। भेरी नदीले खेतबार बगर बनाइदिएपछि उहाँ भन्नुहुन्छ, जङ्गलमा शरणार्थी जीवन बिताउनेले कसैलाई जिताएर के पाइएला र। वीरेन्द्रनगरको पश्चिम सिमाना बाङ्गे सिमलदेखि 4 किलोमिटर पश्चिममा रहेको जङ्गलमा बसिरहेका बाढी पीडितहरूले सरकारले पुनर्वास तथा पुनर्स्थापनामा ढिलाइ गरेको भन्दै आक्रोश पोखेका छन्। आजको कान्तिपुरमा प्रकाश अधिकारीले यो खबर लेख्नु भएको छ।
कै विकासको आशाले उत्साही भएका छन् जुम्लाका स्थानीयहरू। मालिका ठाडाका दलबहादुर बोहरा स्थानीय निकाय निर्वाचन घोषणापछि निकै उत्साही हुनुहुन्छ। 2 दशकसम्म निर्वाचन नहुँदा कर्मचारी शासनबाट दिक्क भएका उहाँ निर्वाचनपछि विकासले गति लिनेमा आशा देखाउनु भएको छ। जनताले पनि चुनावी अभियान लगेर गाउँ जाने नेतासँग विकास मागिरहेका छन्। विकास गर्न नसक्ने जनप्रतिनिधिको भूमिका प्रभावकारी नहुने उनीहरू बताउँछन्। स्थानीय नेता मोतीराम बुढा पनि भन्नुहुन्छ, 2 दशकपछि जनताले आफ्नो सबैभन्दा नजिकको नेता चुन्ने अवसर पाएका छन्। यति बेला सबै कुरा विचार गरेर मात्र आफ्नो मतदानको अधिकार प्रयोग गर्नुपर्छ भनेर उहाँको भनाइ छ। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
स्वर्गीय रडेन र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता सञ्चालनमा आएको छ। प्रतियोगिताको हिजो एक समारोहबीच सांसद मैकुलाल बाल्मिकीले ब्याटिङ र राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले बलिङ गरेर उद्घाटन गर्नुभएको थियो। उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुरले विजयी सुरुवात गरेको छ। युनाइटेडले घरवारी टोल युवा क्लबलाई 5 रनले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ रोजेको युनाइटेडले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 186 रन बनायो, जसमा सन्दीप नेपालीले 36, सागर शाही 26 र सुजित आचार्यले 20 रन दिनुभएको थियो। घरबारी टोलका सौरभ पाण्डेले 3 तथा अमर श्रेष्ठले 2 विकेट दिनुभयो। 187 रनले विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरबारी टोलले 20 ओभरमा 7 विकेट गुमाउँदै 181 रन बनाएपछि 5 रनले झिनो अन्तरले खेल गुमाउन पर्यो। घरबारी टोलका सीतासु पाण्डे म्यान अफ म्याच घोषित भए। उनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक 61 रन बनाएका थिए। यस्तै अर्मेश सोनी र सिद्धार्थ थापाले क्रमशः 23 र 20 रन बनाए। युनाइटेडका मनोज केसीले 2, सुनिर खड्काले 1 र प्रवेश खानले 1 विकेट लिए। प्रतियोगितामा 8 वटा क्लबको सहभागिता रहेको थियो। 2049 सालदेखि सञ्चालनमा रहेको प्रतियोगिता विशेष कारणले निरन्तर सञ्चालन हुन नसके पनि अबदेखि निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा यो खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा भवन निर्माण संहिता कार्यान्वयन जरुरी।
भवन बनाउँदाखेरि अब मान्छेहरूले भनौँ 6 मिटरको बाटो छोड्यो भने भोलि त्यो बाटो ठुलो पनि हुन्छ, भोलिको लागि अब धेरै फाइदा हुन्छ नि। घरको अगाडि सबैले एक एउटा रुखहरू लगाइदिनु हो भने
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। 2 वटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य ₹160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हेर हेर भाँडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यहरू गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानुनी कार्य आफू पनि नगरौँ, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार प्रसार, बालश्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। नेपालमा 2072 वैशाख 12 गएको विनाशकारी महाभूकम्पपछि नेपाल सरकारले बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड 2072 लागू गरेको छ। भवन निर्माण आचार संहिता लागू गरे पनि कार्यान्वयन भएको पाइँदैन। भवन संहिता कार्यान्वयन हुनु जरुरी छ भन्ने भनाइसहित नागरिक आवाज सुनौ।
मेरो नाम मनोज साई. भूकम्पले बच्नको लागि यो सब ठिकै हो, राम्रो हो. पनि आफै जोगिन्छौँ, भोलि भूकम्प आयो घर भत्कियो हामी पनि बाँच्छौँ नि.
मेरो नाम रजनी खनाल. भवन बनाउँदाखेरि अब मान्छेहरूले भनौँ 6 मिटरको बाटो छोड्यो भने भोलि त्यो बाटो ठुलो पनि हुन्छ. जस्तो कि अब अहिले चाहिँ धेरै जस्तो ठाउँमा सानो सानो कोलियाहरू छ, त्यहीमा अब यदि कोही मान्छे बिरायो भने एम्बुलेन्स गइरहेको, आग लागि भयो भने दमकल गइरहेको छैन. यदि मान्छेले घर बनाइदियो भने बाटो पनि ठुलो हुने भयो, राम्रो पनि देखिने भयो. भोलिको लागि अब धेरै फाइदा हुन्छ नि, घरको अगाडि सबैले एक एकवटा रुखहरू लगाइदिनु हो भने.
मेरो नाम रमेश सिटौला हो. सहरलाई राम्रो बनाउनको लागि बाटो फराकिलो गर्दाखेरि चाहिँ विभिन्न लडाइँ झगडा हुने भयो, धेरै क्षतिपूर्ति दिनुपर्ने भयो. मान्छेहरूले चाहिँ आफ्नो जग्गा किन्ने र अगाडि सोचपोचको आधारले नक्सा पास गराएर एउटा सडकको ठाउँमा पनि घर बनायो, जसले गर्दा अप्ठ्यारो भयो. अनि अर्को कुरा, हामीले धेरै ठुलो नेपालमा क्षति बिहोऱ्यौँ भूकम्पले गर्दाखेरि, धेरैको धनधनको क्षति भयो. त्यतिखेर चाहिँ मापदण्ड विपरीत घर बनेको कारणले गर्दा त्यो घर चाहिँ मजबुती हुन सकेन. त्यस कारणले चाहिँ यो मापदण्ड भनेको चाहिँ घरलाई मजबुती दिन र सिस्टमलाई फलो गरेर बनाउँदाखेरि चाहिँ प्रत्यक्ष रूपमा चाहिँ घर धनीलाई नै फाइदा हुन्छ जस्तो मलाई लाग्छ.
नेपालगञ्ज स्थित फतेवाल आँखा अस्पतालले दैनिक 150 आँखाका बिरामीको शल्यक्रिया गरी ज्योति प्रदान गर्दै आएको छ. दैनिक करिब 500 बढी बिरामीले सेवा पाउँदै आएका छन्. अस्पताल 250 शैयाको छ. आर्थिक वर्ष 2072-73 120,327 आँखाका बिरामीले सेवा पाएका छन्. त्यस्तै दैलेख, बर्दिया, सुर्खेत, जाजरकोट र बाँकेमा शिविर सञ्चालनमा गरी 1,000 जनाले को आँखाको निशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ. आजको कान्तिपुरमा खबर रहेको छ.
सशस्त्र द्वन्द सकिएको दशक नागिसक्यो, तर पनि पीडितलाई राहत दिन गरिएको सहमति कार्यान्वयन हुन नसकेको रोल्पाका द्वन्द पीडितहरूले गुनासो गरेका छन्. सरकारले एकैपटक रकम उपलब्ध गराए पीडा केही कम हुने उनीहरूको बुझाइ छ. सरकारले मृतक र बेपत्ताका परिवारलाई 10 लाख रुपियाँ दिने घोषणा गरेको दशक बित्दा पनि उनीहरूका हातमा 5 लाख मात्र परेको छ. काशीराम डाङ्गीले कान्तिपुरमा खबर लेख्नु भएको छ. यस्तै रुकुमका पीडितले पनि पैसाले मात्रै न्याय नहुने गुनासो पोखेका छन्. यो खबर हरि गौतमले लेख्नु भएको हो.
ओम केदारेश्वर धाममा सञ्चालित महायज्ञ करिब 22 लाख रकम सङ्कलन गर्दै सकिएको छ. यही फागुन 13 गतेदेखि 21 गतेसम्म सञ्चालित धार्मिक ज्ञान महायज्ञमा नगद तथा प्रतिबद्धता गरी करिब 22 लाखको हाराहारीमा रकम सङ्कलन भएको सञ्चालक उपसमिति संयोजक शङ्कर शर्माले जानकारी दिनुभयो. आजको मिसन टुडेमा यो खबर रहेको छ.
नेपाल पत्रकार महासङ्घ बाँके शाखाको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकार आचार संहिताको सम्पूर्ण पत्रकारहरूले पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ. महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूको अध्यक्षतामा तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरीको विशेष आतिथ्यमा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो. पश्चिम डायरीमा अब नागरिक मत. नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौँ. स्थानीय तहमा कस्तो नेतृत्व आउनुपर्छ? आजको नागरिक मतमा नेकपा माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलको विचार.
एउटा स्थापित नेतृत्व हुनु पर्यो, अर्को इमान्दार हुनु पर्यो, अर्को चाहिँ जनताको पक्षमा काम गर्ने अब एउटा खालको त्यो खालको चाहिँ तपाईँको स्पिरिट भएको त्यस्ता खालका उम्मेदवार चाहिँ हामीले अहिले चयन गर्नुपर्छ भन्ने हाम्रो सामान्य छलफल चलेको छ. होइन, त्यसो हुँदाखेरि चाहिँ के हुन्छ भने होइन, अब जसलाई पायो त्यसलाई उम्मेदवार कि जनतामा भिजेकोलाई उम्मेदवार भन्ने विषयमा हाम्रो छलफल छ. अब हामीले यो 3-4 कुरा चाहिँ इमान्दार, नैतिकवान, स्थापित र जनताको पक्षमा काम गर्न सक्ने क्षमता भएको मूल्य मान्यताको हिसाबले मैले अघि भनेको कुरा भयो. तर यो सबै अल्पसङ्ख्यक आदि इत्यादि मुस्लिम अब मधेसी महिला दलितको ल्याउँदाखेरि पनि त्यो क्राइटेरियाबाट चाहिँ त्यसको सीमारेखाभित्रबाट चाहिँ छानेर उम्मेदवार अगाडि सार्नुपर्छ.
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ. विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
बाँकेमा अपराध अनुसन्धानका लागि प्रहरीको साइकल गस्ती प्रभावकारी बन्दै सडक निर्माणका ठेकेदारले ठेक्का होल्ड गर्ने तर काम नगर्ने प्रवृत्ति बढ्यो.
हरित सडक सुरु भएको 19 वर्षपछि हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्यो. प्युठानको गर्ताङ खोला वारपार गर्न स्थानीयले पक्की पुल बनाए.
डडेलधुराका किसान मौरी पालन व्यवसायतर्फ आकर्षित. सुर्खेत कुनाथरी गाउँभरिका किसान व्यवसायिक बाख्रा पालनमा.
र नेपालगञ्जमा जारी भाइराजा स्मृति क्रिकेटमा युनाइटेड भिजनको विजय सुरुवात.
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ.
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज फागुन 22 गते आइतबार मार्च 5 तारिक स्थानीय निर्वाचन आउन अब 71 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।